टीका होस् निधारमा, जमरा होस् कानमा, सुख होस् परिवारमा, विकास र समृद्धि छाओस् देशमा, पूरा होस् सबैको मनोकामना, पूरा होस् सबैको मनोकामना। विजयादशमी 2074 को शुभकामना।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना।
रेडियो भेरी एफएम 98.6 हरेबाट, 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
बडा दशैंको दोस्रो दिन आज एकादशी, आज पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाइँदै
भाकेको राजामा रहेको विमानस्थलमा दैनिक हवाई उडानको चाप बढ्यो, पार्किङको समेत समस्या हुन थालेको विमानस्थल कार्यालयको भनाइ।
खुला सिमानाका र खुकुलो भन्सारका कारण पश्चिम तराईका नेपाली बजार सुनसान, दार्चुलाको हपी हिमाल गाउँपालिकाका बासिन्दा एक पोका आयो नुनको 75 रुपियाँ तिर्न बाध्य।
र सिरियामा भएको झडपमा 73 सिरियाली सैनिक र सरकार समर्थक लडाकु मारिए, थुप्रै आइएस लडाकु मारिएको सरकारी दावी। हिमाल पहाड तराई कोही छैन प्राई, बिहान 6:30 बजेको भेरी खबरबाट दिपा कोइला र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बडा दशैंको दोस्रो दिन आज एकादशी, आज पनि आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाए हर्ष उल्लासका साथ मनाइँदैछ। दशमीका दिन हिजो टीका लगाउन नभ्याउनेहरूले पूर्णिमासम्म टीका जमरा लगाउने गर्दछन्। पश्चिम नेपालका केही जिल्लाहरूमा दशमीका दिन मात्र टीका लगाउने परम्परा रहे पनि सुर्खेतसहित धेरैजसो जिल्लामा भने पूर्णिमासम्म टीका लगाउने गरिन्छ। दशैंमा आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा फूलको सट्टा घटस्थापनाका दिन दशैं घर तथा पूजा कोठामा राखिएको समृद्धिको प्रतीक जमे पहेँलो जमरा प्रयोग गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा 9 दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैं घरमा प्रत्येक दिन पूजा अर्चना सहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्त्रोपाठ गर्ने गरिन्छ। घटस्थापनाका दिनदेखि सुरु हुने यो पर्व पूर्णिमाको दिनसम्म 15 दिनसम्म मनाउने गरिन्छ।
दशैंका कारण सुर्खेतको मुख्य बजार वीरनगर 6 का अधिकांश पसल हिजो बन्द रहेका छन्। बजारमा दशैंको टीका थाप्नेको ओहोरदोहोर भए पनि अधिकांश पसल बन्द भएपछि हिजो वीरनगर बजार सुनसान रहेको थियो। सुर्खेत लगायत आसपासका क्षेत्रमा दशैंका बेला काठे काठबाट बनाइएको चर्फे पिङ पनि अब लोप हुन थालेको छ। बनाउन झन्झटिलो भएको र पछिल्लो पुस्तामा यस सम्बन्धी ज्ञान समेत नभएका कारण चर्के पिङ लोप हुन लागेको अगुवाहरूले बताएका छन्। यस्तै सुर्खेत उपत्यकामा यसपालि बाँसले बनाइएको लिङ्गे पिङ पनि पोहोरको भन्दा निकै कम मात्र देखिएको बताइएको छ।
पश्चिम तराईका थारू समुदाय बडा दशैंको टीका थाप्न नाचसहित बडघरमा जम्मा हुने गर्छन्। गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारू समुदायले बडघर भन्ने गरेका छन्। पालो पर्खँदै पहुरा लिएर थारू समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेले टीका थाप्नका लागि बडघरमा जम्मा हुने गर्छन्। थारू समुदायमा बडा दशैंको टीका बडघरमा गएर थाप्ने परम्परागत चलन रहेको छ। टीका थाप्न गाउँ गाउँबाट मुख सखिया, लठुवा र खोक्रा नाचसँगै पहुराका रूपमा मदिरा, जमरा, बेकरी र टीका सहित बडघरमा जाने चलन रहेको छ। गाउँका मान्यजनका रूपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने परम्परागत चलन रहेको थारू अगुवाहरूको भनाइ छ। बडघरपछि गुरुवा र अरू मान्यजनबाट पालो पालो सामूहिक रूपमै थारू समुदायले टीका थाप्ने गर्छन्।
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने वार्षिक प्रतिवेदनमा पनि नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरू भित्रै पर्ने गरेको छ। नेपालका हरेक क्षेत्रमा भ्रष्टाचार देखिएको छ। राजनीतिक क्षेत्रदेखि न्यायिक क्षेत्रसम्ममा पनि भ्रष्टाचार देखिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न प्रयास र पहल भइरहेका भए पनि भ्रष्टाचार नियन्त्रणमा पनि चुनौती नै देखिएको छ। अहिले स्थानीय सरकारका रूपमा स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएर काम गरिरहेका छन्। अहिले स्थानीय तहलाई बढी अधिकार सम्पन्न बनाइएको छ। यसै सन्दर्भमा स्थानीय तहलाई पारदर्शी र स्थानीय तहबाट हुने गरेका काम र गतिविधिलाई भ्रष्टाचार रहित बनाउन के गर्नु पर्ला भन्ने विषयमा सरकारवालासँग तयार पारेर रेडियो सामग्री तयार गरेका छौँ। सुनौ यो रेडियो सामग्री अबको पालोमा।
स्थानीय तहलाई पारदर्शी बनाउनको लागि स्थानीय तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधिज्यूहरू आएको बजेटलाई सम्पूर्ण बहस छलफल गरेर सबैको राय सल्लाह सुझावलाई लिएर योजना कार्यान्वयन गर्न लागि हो भने पछाडि स्थानीय तह पारदर्शी हुन सक्छ र स्थानीय तहबाट सेवा सुविधा लिन सकिन्छ।
उहाँ हुनुहुन्थ्यो नारायण नगरपालिका वडा नम्बर 2 दैलेखका बखत बहादुर नेपाली। स्थानीय तहलाई पारदर्शी बनाउनका लागि गर्न सकिने कामहरूका बारेमा आफ्ना भनाई राख्दै, मुलुक संघीय संरचनामा गएसँगै स्थानीय निकायका रूपमा रहेका गाविस, नगरपालिका र जिल्ला विकास समिति खारेज भई गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिमा परिणत भएका छन् र लामो समयको प्रतीक्षापछि स्थानीय तहमा स्थानीय जनप्रतिनिधिहरू पनि आइसकेका छन् र यसरी जनप्रतिनिधि आइसकेपछि र स्थानीय निकायबाट स्थानीय तहमा परिणत भइसकेपछि यिनीहरूले गर्ने काम र खेल्ने भूमिकामा पनि फेरबदल भएको छ। सिंहदरबार को अधिकार अब सबै गाउँ गाउँमा पुगेको छ भन्ने पनि गरिन्छ। त्यसैले अबका दिनमा स्थानीय तहले कसरी काम गर्छ भन्ने बारेमा सबैको चासो र जिज्ञासा पनि उत्तिकै बढेको पाइन्छ। विकास निर्माणका कामदेखि हरेक योजनाहरूमा सर्वसाधारणको सहभागिता हुनुपर्ने र स्थानीय तहले गर्ने हरेक काममा पारदर्शिता हुनुपर्नेमा अहिले सर्वसाधारणको निकै चासो देखिन्छ। त्यसका लागि महत्वपूर्ण भूमिका जनप्रतिनिधिले खेल्नु पर्छ भन्नुहुन्छ खगेन्द्र बहादुर थापा।
जनताहरूले पनि त्यहाँ रहेको नागरिक बडाप्रति विशेष ध्यान गर्नुपर्छ र चेतनाहरू जनताहरूलाई जगाउनु पर्छ। यसमा रहेका स्थानीय जनप्रतिनिधिहरूले र स्थानीय बजेटको बारेमा पनि जनताहरूले पनि प्रत्यक्ष रूपमा थाहा पाएको हुनुपर्छ र जनप्रतिनिधिहरूले पनि आफ्नो ठाउँमा कुन कुन ठाउँमा कति कति बजेटहरू विभाजन गर्नुपर्छ भन्ने बारेमा जनताको मागलाई सम्बोधन गरेर विकासको बजेट गर्नुपर्छ भन्ने मलाई लागेको छ।
स्थानीय तहमा आउने हरेक बजेट र हरेक योजनाहरूका बारेमा सर्वसाधारणले खुलस्त र पारदर्शी रूपमा थाहा पाउनुपर्छ। यदि त्यो थाहा पाउन सकिएन भने पनि विभिन्न माध्यमहरूबाट नागरिकले त्यस्ता कुराहरू जान्नका लागि चासो राख्नुपर्छ। यदि कहीँ कतै कुनै कुरामा अनियमितता भएको जस्तो नागरिकलाई लाग्यो भने नागरिकले खुलस्त रूपमा आवाज उठाउन पाउनुपर्छ र नागरिकले पनि त्यो कुरामा चासो दिनुपर्छ। अनि मात्र हाम्रो स्थानीय तहलाई हामीले पारदर्शी बनाउन सक्छौँ भन्नुहुन्छ प्रेम बहादुर भण्डारी।
अब त्यसरी आएका नीति कार्यक्रम र बजेटहरू चाहिँ अब स्पष्ट भएनन्, पारदर्शी भएनन्, हामीले चाहिँ त्यो कहाँ कसरी के के शीर्षकमा के उद्देश्य प्राप्तिका निम्ति खर्च भयो भन्ने कुरा हामी बुझ्न सकेनौँ, थाहा पाएनौँ भने चाहिँ हामी आफै पनि जागरूक भएर त्यो विषयमा चाहिँ चासो लिने र विभिन्न किसिमको आवाजहरू उठाउनु पर्ने चाहिँ आवश्यकता भनिन्छ र राज्यले नै तिनी कार्यक्रमहरू अब अक्षरश चाहिँ कार्यान्वयन भयो भएनन् र लक्षित वर्गले त्यसबाट पाउनुपर्ने लाभहरू पाए कि पाएन भन्ने कुराको चाहिँ लेखाजोखा गर्ने कुनै एउटा संयन्त्र बनाउनु पर्छ भन्ने खालको पनि म चाहिँ यहाँ भन्न चाहन्छु।
नारायण नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष वीरबहादुर कटुवाल आफ्नो वडामा आफूले सञ्चालन गरेका काम र पारदर्शिताका लागि भएका योजनाका बारेमा यस्तो बताउनु।
अहिलेसम्म मैले अब वडा बजेटिङमा गर्दा मैले कसैलाई पनि जात क्षेत्र कुनै पनि नछुट्याएर मैले योजनाहरू विद्यालय खानेपानी रोड रक्षित कार्यक्रम अरू कृषितर्फ भेन्डीतर्फ सबैमा क्षेत्रहरू मैले अहिलेसम्म बजेटिङ 1,53,00,000 रुपियाँ मैले छुट्याएको छु र त्यसमा अहिलेसम्म गर्नुपर्ने कामहरू अब हामीले अब बजेटिङ मात्रै गरेका छौँ र ती बजेटहरू हाम्रो हातमा आइसकेका छैन। त्यो आइसकेपछि जुन जुन ठाउँमा जुन जुन प्रक्रियाको बजेटहरू आएको छ जुन जुन उद्देश्यले आएको छ त्यो उद्देश्यको अनुसारमा समिति गठन गरेर त्यस अगाडि बढ्ने र त्यो वार्डलाई समृद्धि बनाउने भन्ने विचार मैले
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कार्यकारी अधिकृत विमल राज आचार्य स्थानीय निकाय र स्थानीय तह हुँदा पारदर्शिताका लागि सञ्चालन गरिने कार्यक्रम र योजनामा केही भिन्नता त पक्कै पनि छ भन्नुहुन्छ र यदि भनी अनुसार काम नभएमा सर्वसाधारणले औंला उठाउनका लागि पनि तयारी अवस्थामा बस्नुपर्ने उहाँको सुझाव छ।
हाम्रो नगरसभा बस्छ, नगरसभा माथि उच्च निकाय हो, त्यसपछि कार्यपालिका बस्छ, त्यसपछि हाम्रा त्यो अन्तर्गत 6 समितिहरू यसमा क्रियाशील रहेका हुन्छन् र अर्को चाहिँ नि कर्मचारीहरू समग्रमा हुन्छ। हाम्रो चाहिँ स्टाफ बैठक बसेको हुन्छ एक एक महिनामा र आवश्यकता अनुसार चाहिँ कार्यपालिका बैठक बसेको हुन्छ। हाम्रा सम्पूर्ण कामहरू गतिविधिहरू र एजेन्डाहरूको बारेमा हाम्रो नगरसभादेखि कर्मचारीको बैठकसम्म नै छलफल गरेर अगाडि बढ्नुपर्ने हुन्छ। विगतको चाहिँ स्थानीय स्रोत परिचालन निर्देशिका अनुसार पनि वर्षको 3 यसलाई चाहिँ हाम्रो गतिविधिहरू सार्वजनिक गर्नुपर्ने हुन्छ। हामीले सार्वजनिक सुनवाई चाहिँ गरेर आएका छौँ, यसले पनि पारदर्शितालाई चाहिँ सहयोग योगदान पुर्याएको अवस्था हो र अब अब त जनप्रतिनिधिको अगाडि नै हामीले चाहिँ सिधै चाहिँ काम गर्नुपर्ने हुन्छ। कुनै पनि कुराहरू लुकाएर गर्नुपर्ने अवस्था छैन र निर्णय अनुसारै हामी चाहिँ कार्यान्वयन गरेर जाने हो। यो हिसाबले चाहिँ पारदर्शितालाई चाहिँ प्रत्याभूति दिन सकिन्छ भन्ने मलाई लाग्छ।
हामीसँग छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अलिलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले अहिलेसम्म बडा दशैंको दोस्रो दिन आज एकादशी आज पनि मान्यजनबाट टीका तथा जमुरा लगाई मनाइदिए स्थानीय निकायलाई पारदर्शी बनाउन गर्नुपर्ने काम लगायतका खबरहरू सार्वजनिक प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर।
बाँकीको राजामा रहेको विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ। नेपालगंजबाट काठमाडौँका लागि दैनिक 10 र कर्णाली अञ्चलका लागि 20 उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो। हवाई जहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्या समेत बढेको विमानस्थल कार्यालयले जनाएको छ। कर्णालीमा उडान भर्ने जहाज भन्दा नेपालगंज काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ। एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखे पनि मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको जनाइएको छ। नेपालगंज विमानस्थल हुँदै काठमाडौँका लागि बुद्ध एयरका 3, यतिका 3, सौर्य र श्री एयरका 2-2 उडान दैनिक हुने गरेका छन्। कर्णालीका लागि तारा, सीता, यति, सिमरिक, काष्ठ, मण्डपका साथ 7 जहाजले दैनिक उडान भर्दै आएका छन्। मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन्। ठूला 2 जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङ स्थल भए पनि समस्या भएको विमानस्थल कार्यालयका प्रमुख प्रताप बाबु तिवारीले बताउनुभयो।
खुला सिमानाका र खुकुलो भन्सार लगायतका कारण बर्दिया लगायत पश्चिम तराईका नेपाली बजारहरू सुनसान हुने गरेको व्यवसायहरूले बताएका छन्। नेपाली ग्राहकहरू किनमेलका लागि भारतीय बजार जान थालेपछि नेपाली बजारमा व्यापार कम हुने गरेको उनीहरूको गुनासो छ। दैनिक करोडौंको किनमेल सीमावर्ती बजारबाट गर्ने क्रम बढेसँगै बर्दियाको सदरमुकाम गुलेरिया सहितका बजार समेत यसको प्रभावमा परेका हुन्। नेपाली बजारको तुलनामा भारतीय बजारमा मूल्य केही सस्तो हुने भएकाले नेपाली ग्राहकहरू बजार भारतीय बजारतर्फ आकर्षित भएको बताइएको छ। बर्दियाको सदरमुकाम गुलेरिया लगायत बाँसगढी, मैना पोखरा, मधुबन, राजापुर, भुरीगाउँ लगायतका बजारहरू सीमावर्ती भारतीय बजारका कारण ओझरमा परेका छन्। भारतको बलैगाउँ बजारका कारण मैना पोखरा, शीतला, बाँसगढी र गुलेरिया लगायतका बजार प्रभावित बनेका छन्। यस्तै भारतीय बठनिया बजारका कारण नेपालको मधुबन बजार, तिकुनिया बजारका कारण राजपुर बजार प्रभावित बनेको छ र मिहिपुर, लौकाही र कतर्निया बठनिया बजार लगायतका बजारमा पनि व्यापारमा प्रभाव परेको बताइएको छ। शान्ति सुरक्षा लगायत अपराध अनुसन्धानसँगै सीमावर्ती क्षेत्रको गस्तीमा समेत आफूहरू सक्रिय रहेको प्रहरीले बताउँदै आएका छन्। नेपाल प्रहरीका एसपी जनक भट्टराईले भन्सार छली गरी ल्याइएको सामानको चोरी निकासी रोक्न पनि प्रहरीले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ।
दार्चुलाको अपिहिमाल गाउँपालिकाका बासिन्दा आयो नुनको 75 रुपियाँमा किनेर खान बाध्य भएका छन्। सदरमुकामबाट 28 कोस उत्तरमा पर्ने अपिहिमाल गाउँपालिका घुसा र खण्डेश्वरीका उपभोक्ता नुनको डिपो नहुँदा महँगोमा किनेर खान बाध्य भएका हुन्। गाउँपालिकाको कार्यालय नजिकका पसलमा 50 रुपियाँ आयो नुन बिक्री हुने गरेको र वडा नम्बर 1 र 3 75 रुपियाँमा बिक्री भइरहेको बताइएको छ। मार्पा क्षेत्रको लटिनाथबाट खच्चरमा नुन ढुवानी गर्नुपर्ने भएकाले 75 रुपियाँमा बेच्ने गरेको व्यापारी नरेन्द्र रोकायले बताउनुभयो। लटिनाथमा रहेको डिपोमा पनि नुन नहुँदा झनै समस्या भएको गाउँपालिकाका अध्यक्ष डिएन घाजिरेले बताउनु भएको छ। लटिनाथ बजारबाट 25 रुपियाँमा किनेर एक दिनभरि खच्चरमा बोकाएर गाउँ पुर्याउनु पर्ने भएकाले समस्या भएको उहाँको भनाइ छ। जिल्लाको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले अब छिट्टै 500 क्विन्टल आयोडिन नुन ढुवानी गर्ने अध्यक्ष घाजिरेले बताउनुभयो। नुन ढुवानी गर्न गाउँपालिकाबाटै बजेट छुट्टाइएकाले कार्तिक महिनाभित्र नुनको डिपो स्थापना गरी 25 रुपियाँमा किनबेच गराउने अध्यक्षले प्रतिबद्धता जनाउनु भएको छ।
बर्दियामा आर्थिक वर्ष 2073-74 सहकारी संस्थाहरूले 6 अर्ब रुपियाँ भन्दा बढीको आर्थिक कारोबार गरेको बताइएको छ। सहकारीहरूले कृषिसँगै व्यापार, वैदेशिक रोजगारी जस्ता शीर्षकमा लगानी गर्ने गरेको पाइए पनि धेरैजसो सहकारीहरूको लगानी घर निर्माण र जग्गा खरिद जस्ता अनुत्पादक क्षेत्रमा भएको पाइएको डिभिजन सहकारी कार्यालयले जनाएको छ। डिभिजन सहकारी कार्यालयले जिल्लाका सबै सहकारीहरूले गत आर्थिक वर्षमा निक्षेप सङ्कलन, लगानी, बाह्य ऋण, जगेडा कोष र शेयर पूँजी लगायतका शीर्षकमा 6 अर्ब 13 करोड बढीको व्यापार गरेको जनाएको छ। सम्पूर्ण सहकारीहरूको कुल शेयर पूँजी 30 करोड 82 लाख रुपियाँ पुगेको छ भने 2 अर्ब 15 करोड 5 लाख 66 हजार निक्षेप सङ्कलन गरेको बताइएको छ। यो आर्थिक वर्ष 72-73 को भन्दा झनै 7 करोडले बढिरहेको सहकारीको तथ्याङ्क रहेको छ। डिभिजन सहकारी कार्यालयमा दर्ता भई 2 आर्थिक वर्षदेखि निष्क्रिय रहेका 10 वटा सहकारी संस्थाहरू भने खारेजीमा परेका छन्। कृषि सहकारी 7, बचत तथा ऋण 1, उपभोक्ता 1, दुग्ध उत्पादक 1 गरी 10 वटा सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालय बर्दियाले जनाएको छ।
झाजरकोटका पुरातात्विक धार्मिक एवं सांस्कृतिक सम्पदाहरू ओझेलमा पर्न थालेका छन्। सम्पदाको मर्मत तथा जीर्णोद्धारमा कुनै पनि निकायले उचित ध्यान नदिँदा परेको भन्दै सरकारवालाहरूले चिन्ता समेत जनाएका छन्। भेरी नगरपालिका 4 राणा गाउँमा रहेको 250 वर्ष पुरानो कालिका र मालिका मन्दिरको जीर्णोद्धारमा सम्बन्धित पक्षको ध्यान जान नसक्दा जीर्ण बन्दै गएको छ। 260 वर्ष पहिले पृथ्वीनारायण शाह र झाजरकोटी राजा हरिनारायण शाहबीच मणिकर्णिका घाट बनारसमा भएको मैत्रिक सम्बन्धसँगै खलङ्गा का कालिका र मालिका मन्दिरको स्थापना भएको स्थानीय दीपक खनालको भनाइ छ। पुरातात्विक सूचीमा रहेको कुसे गाउँपालिका 9 पैकमा रहेको मस्टा मन्दिर पनि जीर्ण बन्दै गएको छ। त्रिवेणी नलगाडु नगरपालिका 13 तल्लुमा रहेको भगवती मन्दिरको पनि अवस्था उस्तै रहेको स्थानीयले बताएका छन्। त्यस्तै ऐतिहासिक जाजरकोट दरबार र कालेगाउँ शिवालय मन्दिर झन जीर्ण बन्दै गएको बताइएको छ। मर्म सम्भार तथा जीर्ण उद्धार नहुँदा जाजरकोटको पैक मस्टा, खलङ्गा कालिका र मालिका, तल्लु भगवती, खलङ्गा शिवालय, जाजरकोट दरबार, छेडागार, पजारु देवल, जगतीपुर, वायुघट्ट, वायुघट्ट बारेकोट, रागामाझिला, दशहराको देउती बजे, चाकुरे, ठाकुरजी लगायत ऐतिहासिक तथा सांस्कृतिक स्थल ओझेलमा परेका हुन्। पुरातत्व विभागले जाजरकोटका पुरातात्विक स्थल तथा मन्दिरको मर्मत तथा सम्भार र संरक्षणमा व्यवस्था गरेको इतिहासका जानकार केदार बहादुर शाहले बताउनु भएको छ।
भेरी खबरमा राष्ट्रिय खबरका साथै विदेशका खबर र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले अहिलेसम्म बाँकेको राज्यमा रहेको विमानस्थलमा दैनिक हवाई उडानको चाप बढ्यो, पार्किङको समेत समस्या हुन थालेको स्थानीय विमानस्थल कार्यालयको भनाइ, खुला सीमा नाका र खुकुलो भन्सारका कारण पश्चिम तराईका बजार सुनसान, दार्चुलाको अपि हिमाल नगरपालिकाका बासिन्दा एक पोका उनको 75 रुपियाँ तिर्न बाध्य लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर।
रक्षा मन्त्री भीमसेन दास प्रधानले नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोरले गति लिएको बताउनु भएको छ। मन्त्री प्रधानले पक्की पुल नबन्दा कर्णाली करिडोरको निर्माणमा ढिलाइ भएको भन्दै अब छिट्टै निर्माण हुने बताउनु भयो। उहाँले सड़क निर्माणमा ठेकेदारको मनोमानी, भौगोलिक विकटता, आवश्यक सामग्री हवाई मार्गबाटै ढुवानी गर्नुपर्ने बाध्यताले सड़क निर्माणमा ढिलाइ भएको बताउनु भएको छ। मन्त्री प्रधानले कर्णालीका विभिन्न क्षेत्रमा बाटो निर्माण भइरहेको भन्दै अबको 2 वर्षमा हुम्लाको सिमी कोटसम्म मोटर बाटो पुग्ने बताउनु भयो। उहाँले हुम्लाको सिमी कोट जोड्ने राष्ट्रिय गौरवको आयोजनाको 196 किलोमिटर सड़क मध्ये 145 किलोमिटर सड़क निर्माण भएको उल्लेख गर्नुभएको छ। प्रदेश नम्बर 6 प्रकृतिले भरिपूर्ण भएको भन्दै यसमा रहेका राराताल लगायत अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2065-66 ठेक्का प्रक्रियाबाट निर्माण शुरू भएको करिडोर निर्माणले गति नलिएपछि 2071 चैत 5 गतेदेखि नेपाली सेनालाई जिम्मा दिएसँगै करिडोर निर्माणले गति लिएको हो। यो सड़क कैलालीको जमुना नाकाबाट शुरू भई चीनको सिमाना हिल्सासम्म 500 किलोमिटर निर्माण हुनेछ। कार्यक्रममा योजना आयोगका सदस्य अरिण्य प्रधान, अछामका सांसद बद्री पाण्डे लगायतको सहभागिता रहेको थियो।
वर्षाका कारण पहिरोले नहर भत्किएपछि 4 वर्षपछि अछामको कैलाश बिन खुला जल विद्युत केन्द्र पुनः सञ्चालनमा आएको छ। विक्रम सम्वत 2070 साल भदौ 6 मा वर्षाका कारण पहिरो जाँदा जलविद्युत केन्द्रको करिब 60 मिटर नहर भत्किएको थियो। नहर भत्किँदा करिब 12 करोड रुपियाँ नोक्सानी भएको बताइएको छ। 600 किलोवाट क्षमताको जलविद्युत केन्द्रले अहिले 400 किलोवाट विद्युत उत्पादन गर्दै आएको छ। उत्पादित विद्युत सदरमुकाम मंगलसेन क्षेत्रमा वितरण गरिएको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख रोशन कुमार ठाकुरले बताउनुभयो। विद्युत सेवा अवरुद्ध हुनु अघि आयोजनाबाट अछाम सदरमुकाम मंगलसेन मुख्य व्यापारी केन्द्र साफे बगर सहित साबिका 16 गाविसका 2,885 उपभोक्ता लाभान्वित भएको जनाइएको छ।
भेरी खबरमा अब विदेशका खबर। सिरियामा भएको झडपमा 73 सिरियाली सैनिक र सरकारी समर्थक लडाहरू मारिएका छन्। उनीहरूको इस्लामिक अतिवादी समूह आइएसले हत्या गरेको सरकारी अधिकारीहरूको भनाइ छ। होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा यसमाथि सेनाले कारवाही थाले पनि आइएसले नै सरकारी सैनिकको हत्या गरेको जनाइएको छ। सहरी इलाका कब्जा गर्ने आयोजनाका साथ आएको आइएस लडाकु विरुद्ध सेना र उसको सहयोगी दलले कारवाही गरे पनि आइएसले क्षति पुर्याएको हो। यस क्रममा ठूलो संख्यामा आइएस लडाकु पनि मारिएको बताइए पनि उनीहरूको संख्या खुलेको छैन।
भेरी खबरमा अब लागौं खेल खबरतिर। ह्यारी केनले कृतिमानी गोल गरेपछि इङ्ग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा टटनह्याम हट्सपरले हल्सफिल्ड टाउनलाई 4-0 फराकिलो अन्तरले पराजित गरेको छ। जितसँगै टटनह्याम 7 खेलबाट 14 अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। खेलको 9 र 23 मिनटमा गोल गर्दै इङ्ल्यान्डका फरवाद केनले सेप्टेम्बर महिनामा आफ्नो गोल सङ्ख्यामा 13 पुर्याउनु भएको छ। हर्सफिल्ड विरुद्ध सह जित निकाल्ने क्रममा बेन डेभिजले 16 र मौसा सिसोकोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको हो। पराजयपछि पनि प्रिमियर लिगको नवप्रवेशी हर्सफिल्ड 9 अङ्कका साथ तालिकाको 10 स्थानमा यथावत छ। खेल खबरसँगै बिहान 6:30 बजेको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
बडा दशैंको दोस्रो दिन आज एकादशी। आज पनि आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई मनाइँदै
बाँकेको राजामा रहेको विमानस्थलमा दैनिक हवाई उडानको चाप बढ्दो, पार्किङको समेत समस्या आउन थालेको विमानस्थल कार्यालयको भनाई।
खुला सीमा नाका र खुकुलो भन्सारका कारण पश्चिम तराईका नेपाली बजार सुनसान। दार्चुलाको अपी हिमाल गाउँपालिकाका बासिन्दा एक पोका नुनको 75 रुपियाँ तिर्न बाध्य।
र सिरियामा भएको झडपमा 73 सिरियाली सैनिक र सरकार समर्थक लडाकु मारिए, थुप्रै आइएस लडाकु मारिएको सरकारी हवस्त। अहिलेलाई बिहान 6:30 बजेको भेरी खबर यति नै। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिपा कोइराला र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।